आदरणीय श्रोताहरू, यस आत्मिक कार्यक्रम मुक्तिको सन्देशमा तपाईँ सबैलाई हार्दिक स्वागत छ। जीवन परिवर्तन गर्ने अनि मनमा शान्ति दिने आजको यो परमेश्वरको सन्देश सुन्नभन्दा पहिले आउनुहोस्, हामी एउटा मधुर संगीत सुनौ।
झरना तिमी आवाज तिमी र मलाई निम्त हो, उनै प्रभुको आह्वान हो।
प्रिय श्रोता, तपाईलाई यस मुक्तिको सन्देश कार्यक्रममा स्वागत छ। आउनुहोस्, आज हामी सुधार सम्बन्धी धर्मशास्त्र बाइबलबाट हेर्नेछौँ। मानव संस्थाहरू समय समयमा सुधार गर्न आवश्यक छ। अवस्था केही समय सुन्दर प्रकारले जान्छ, त्यसपछि एकदम छिटो केही कुरा गडबड हुन जान्छ। केही कुरा जुन प्रकारले जानुपर्ने हो त्यस बाटो नगई पंक्ति वा लाइनदेखि बाहिर जान थाल्छ। मण्डली ईश्वरीय अर्थमा परमेश्वर मण्डलीको शिर हुनुपर्छ, यसमा अझै पनि मानवीय भाग हुन्छ। विभिन्न मानिसहरूद्वारा चलाइएका संस्थाहरू उदाहरणको रूपमा हाम्रो अगाडि छन्, जो निश्चित रूपमा परमेश्वरको आशिष र परमेश्वरको सुरक्षामा छन्। तरै पनि त्यहाँ मानवीय तत्व छन् र त्यसै तत्वको या त्यसै तत्वले विच्छेद वा समस्या जस्ता कुराको कारण बन्न सक्छ। हामीलाई क्रिस्चियन मण्डलीभित्रकै कुरा पनि थाहा छ, जहाँ कुनै व्यवसायिकहरू हुन सक्छन्, पास्टर हुन सक्छ, शिक्षकहरू समस्यामा पर्छ कारण मानवीय पापले तिनीहरूलाई विजय गर्छ। त्यहाँ विभिन्न कुराहरू हुन सक्छन्। सुधार आन्दोलनले मण्डलीलाई सुधार्न प्रयास गरे। सुधार आन्दोलन वास्तवमा रोमन मण्डलीमा केही मानिसबाट सुरु भए, जोहरूले सोचे तिनीहरू लाइनबाट बाहिर गइरहेका छन् भने चर्चले वास्तवमै यसले शिक्षा दिनुपर्ने कुरा सिकाएका छन् कि छैनन् भने मूल्याङ्कन गर्न तपाईँले परमेश्वरको वचनभित्र प्रवेश गर्नु पर्यो। त्यस समयमा अर्थात् 600-700 वर्ष पहिले एकदम कम मानिस मात्र परमेश्वरको वचनमा प्रवेश गर्थे। प्रिन्टिङ प्रेस पतलाउनुभन्दा पहिले मुस्किलैले कोहीसँग बाइबल थियो। त्यस समयमा भएका बाइबल हातले लेखेका हुन्थे। उनीहरूको त्यस बाइबलमा प्रत्येक लाइनमा नम्बर गनिन्थ्यो, कतिवटा शब्दहरू छन् एउटा लाइनमा। तिनीहरूले पत्ता लाउँथे दायाँबाट कुन अक्षरले सुरु भएको छ, बायाँपट्टिबाट कुन अक्षरले सुरु भएको छ। तिनीहरूले अति सावधानीपूर्वक गन्ने गर्थे र प्रत्येकमा विशेष नोटको रूपमा लेखेर राख्थे। यस प्रकारले मेहनत साथ काम गर्थे। जब पुस्तक पूरा हुन्थ्यो यो अति ठूलो हुन्थ्यो। त्यस समयमा बाइबल प्राप्तिको लागि ऊ शिक्षक पुजारी हुनुपर्थ्यो। मार्टिन लुथर शिक्षक थिए, उनी प्रधानाध्यापक थिए, त्यसकारण मुस्किलैले पाइने बाइबल उनी कहाँ पनि पुगेका थिए। अनि उनले पढ्न लागे, उनले यस्तो पाए, केही क्षण पर्ख, मण्डलीले भनेका होइन। यहाँ यसले के भन्छ त्यो हामीले भन्ने भन्दा बिल्कुल भिन्न छ। उनले केही बुदाहरू लेखे जुन चाहिँ बहसका लागि खुल्ला थिए र उनले भने यो हामीले शिक्षा दिएको भन्दा समान छ कि पूर्ण रूपमा विपरीत छ भन्ने देखाउन म कसैलाई पनि चुनौती दिन चाहन्छु। यस विषयमा पढ्यौं। लुथरको समयमा एउटा ठूलो कार्य भयो। ऊ एउटा महान सुधारक भए। उनको जीवनमा परमेश्वरको उपस्थितिले मात्र अगुवाई गरिरहेका थिएन, तर बाइबलको प्रकाशनमा पनि परमेश्वरले अगुवाई गरिरहनु भएको थियो। तिनीहरूले पहिले प्रकाशन गरेका पुस्तक बाइबल थिए, त्यसैले अहिले पास्टर प्रचारक उभिएर परमेश्वरले यसो भन्नुहुन्छ भनेर भन्छ। हामीले घरमा गएर बाइबलमा हेरी यो मान्छेले यसो भनेको वास्तवमै ठिक रहेछ भनेर भन्न सक्छौ। यो भन्दा पहिले अगुवाले जे भन्थे त्यही परमेश्वरको वचनले भनेको भनेर भरोसा गर्नु पर्थ्यो। हामीसँग त्यसलाई तुलना गर्ने वास्तवमै हो कि होइन भनी जान्ने कुनै आदर थिएन। त्यस समयका मण्डलीले यदि कसैले गलत देखाएको वा सुधार्न चाहेको कुरा मन पराउँदैन थिए भने त्यसलाई ठिक गर्थे। तिनीहरूले लुथरलाई पनि ठिक गर्न कोसिस गरे, तर निश्चित रूपमा ती भनाइहरूलाई तिनीहरूको आफ्नै बाइबलमा निश्चित गर्नलाई हेरे र तिनीहरूले देखे लुथरले ठिक भनिरहेको थियो। तब तिनीहरूले भने यो ठिक छ र यस व्यक्तिलाई विश्वास गर्न ठिक छ तिनीहरूले भने। उनले 95 बुदाहरू लेखेर चर्चको ढोका बाहिर छलफल र बहसको चुनौतीको रूपमा टाँसिदिए। यो सिर्फ चर्चलाई ठिक अवस्थामा ल्याउनु पर्छ भने बुझ्नेले मात्र होइन, तर चर्च स्वयंले पनि महसुस गर्न सुरु गरे। हामीले यी कुराहरू नजिकबाट विचार गरौं भन्ने कुरा, त्यसकारण त्यहाँ चर्चभित्र नै सुधार भयो। त्यहाँ सुधार यस प्रकारले भयो, मानौ त्यो तिनीहरूले भनिरहेका थिए यदि यो परिवर्तन हुँदैन भने
हामी छोडिदिनेछौँ र निश्चय नै चर्च ती मानिसहरूलाई कुनै पनि तरिकाले बहिष्कार गर्न तयार थिए किनकि तिनीहरू उत्तेजक थिए तिनीहरूले विभिन्न समस्या र विभाजन खडा गरिरहेका थिए कसरी सुधार आए भन्ने विषयमा हेरौँ तपाईँ मध्ये कसैले सुधार आन्दोलनको बारेमा पढ्न चाहनुहुन्छ भने क्वेनविकको सुधार आन्दोलन पढ्नुहोस् उनी एउटा असल इतिहासकार हुन् उनले लेखेका पुस्तक प्राप्त गर्नुहोस् अनि पढ्नुहोस् त्यहाँ मुख्य तीनवटा पिल्लरहरू अर्थात् खाम्बाहरू छन् जुन त्यस समयमा चर्चको सुधार आन्दोलनको रूपमा उभिएका थिए निश्चय नै धेरैजसो शिक्षा ल्याटिनमा दिइन्थ्यो त्यसैले उद्गृत पनि ल्याटिन भाषाबाट नै लिएको छ र यसलाई सोला स्क्रिप्चरा भनिन्छ जुन स्क्रिप्चराबाट स्क्रिप्ट अर्थात् आलेख भन्ने बुझिन्छ र सोला शब्दबाट एलोन अर्थात् एक्लै हो त्यसकारण पहिलो खाम्बा एउटै लिपि वा आलेख थियो त्यस विषयमा केही छिन हेरौँ चर्चमा के भयो भने त्यहाँ धेरै धेरै विभिन्न टिकाहरू थिए विभिन्न विचारहरू धर्म विज्ञानका भागहरूबाट थिए त्यहाँ पोपका केही विश्वास पत्र भनाइका दस्तावेजहरू पनि चर्चको सभाबाट निर्माण गरिएका थिए त्यहाँ बाइबल अतिरिक्त धेरै कुराहरू उपलब्ध थिए अभाग्यवश त्यस समयमा रोमन चर्चमा त्यसमध्ये कति दस्तावेजहरूलाई जोड दिन्थे म निश्चित छु ती सहायक सिद्ध भएको हुनुपर्छ आज भोलि धर्म विज्ञानका किताबहरू अनुवादको प्रयासको लागि र तर्क दिनको लागि बाइबलले के सिकाउँछ भने तर्क दिन प्रयोग गरिन्छ यसै प्रक्रियामा परमेश्वरको वचनको समस्यामा ती किताबहरूलाई लिइन्थ्यो र त्यो निश्चित नै मुख्य भूल थियो यदि कसैले कसैको टीका वा भनाइलाई लिएर यो एकदम राम्रो छ बाइबल जस्तो एकदम ठिक छ भन्छ भने त्यो अवश्य ग्रहण योग्य हुँदैन त्यसकारण सुधार आन्दोलनको एउटा मुख्य बुदा एउटै मात्र धर्मशास्त्र भन्ने थियो एउटै मात्र आलेख अरू होइन विश्वासको अरू भनाइहरू होइन परमेश्वरको वचनसँग त्यो बराबर छैन समान छैन त्यसैले सुधार आन्दोलनको एउटा पिलर हो अरू दुईवटा यहाँ म दिन चाहन्छु सोलो स्क्रिप्चर जसको मतलब परमेश्वरको वचन मात्र धर्मशास्त्र मात्र भन्ने हो अर्को सोला फिडा फिडाको अर्थ विश्वास यहाँ अर्को चाहिँ खाम्बा हो कि विश्वास मात्र तेस्रो चाहिँ सोला ग्राटिया ग्राटियाको मतलब अनुग्रह परमेश्वरको वरदान यी कुराहरू द्वारा आन्दोलनको तीनवटा पिल्लरहरू थिए खाम्बाहरू थिए एउटै धर्मशास्त्र एउटै विश्वास र एउटै अनुग्रह अन्तिम दुईवटालाई हामी अर्को प्रसारणमा हेर्नेछौ तपाईँको मण्डली समूह वा व्यक्तिगत समूहमा सुधारको आवश्यकता छ भने परमेश्वरको वचनलाई लिनुहोस् परमेश्वरको वचनलाई मात्र विश्वासलाई लिनुहोस् एउटै विश्वास जुन परमेश्वरले तपाईँलाई दिनुहुन्छ परमेश्वरको अनुग्रहलाई लिनुहोस् उहाँको दयालाई लिनुहोस् कुनै पनि सुधार गर्नुपर्ने कुरालाई सुधार गर्नुहोस् र परमेश्वरबाट आशिषित बन्नुहोस् आजको यस सन्देश सुनाइमा परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्
प्रिय श्रोता यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक रेडियो कार्यक्रम मुक्तिको सन्देश सुनिरहनु भएको थियो आजको यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो यस कार्यक्रमप्रति तपाईँको मनमा कुनै प्रश्नहरू सुझावहरू छन् भने प्रतिक्रिया छन् भने निसंकोच हामीलाई पत्रमा लेखेर पठाउनुहोला साथै तपाईँ कुनै ख्रिष्टीय पत्र पत्रिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने हामी तपाईँको सेवामा सधैँ तत्पर छौ पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको सन्देश जीपीओ नम्बर 8975 एपीसी नम्बर 2561 काठमाडौँ नेपाल हाम्रो इमेल twrnepal@yahoo.com साथै 9870353679 एसएमएस पनि गर्न सक्नुहुन्छ यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ हवस् त मित्र आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ तबसम्मलाई नमस्कार